बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है सऊदी अरब के मशरक़ी इलाक़ों में आवाम की सरकोबी और आलमी बरदरी की खामोशी। तो लीजिए मुलाहिजा फरमाइए अंदाज़ जहाँ। नाज़रीन, आज के प्रोग्राम में हम सऊदी अरब के मशरक़ी इलाक़ों के आवाम की इनकलाबी तहरीक के बारे में गुफ्तगू करेंगे कि सऊदी अरब के मशरक़ी इलाक़ों के आवाम ने कब और किन हालात में अपने बुनियादी हकूक़ के लिए तहरीक शुरू की। उनकी इस तहरीक को, जिसमें दर्जनों अफराद शहीद, सैकड़ों ज़ख्मी और हज़ारों गिरफ़्तार हो चुके हैं और जेलों में कैद व बंद की सऊबतें बर्दाश्त कर रहे हैं, उन्हें आलमी मीडिया, आलमी राय आम्मा और बैन अलाक़वामी तंजीमों ने नज़रअंदाज क्यों कर रखा है। सऊदी हुकूमत जब बकौले खुद शाम के आवाम के हकूक़ के दिफा में सदर बशार असद के मुखालिफ दहशतगर्द गुरोहों की हिमायत भी करती है और अपने यहाँ उसने शाम की हुकूमत के मुखालिफीन की ट्रेनिंग के लिए एक कैंप भी खोल रखा है, उसने खुद अपने मुल्क के आवाम के हकूक़ पर कितनी तवज्जो दी है। और अमरीका, बरतानिया और दीगर मगरबी हुकूमतें जो पूरी दुनिया में जमहूरियत के दिफा की दावेदार हैं और इंसानी हकूक़ का दम भरती रहती हैं, उन्होंने सऊदी अरब के आवाम, बिलखसूस मशरक़ी इलाक़ों के मज़लूम आवाम के बुनियादी तरीन हकूक़ की भी पामाली पर खामोशी क्यों अख्तियार कर रखी है। लेकिन पहले इस सिलसिले में हमारी रिपोर्ट।
सऊदी अरब के मशरक़ी इलाकों में मुजाहिरों का सिलसिला एक बार फिर शुरू हो गया है और लोग शाही हुकूमत की जानिब से हर किस्म के मुजाहिरों पर आयद पाबंदी की परवाह किए बगैर सड़कों पर आकर एहतजाज कर रहे हैं। ऐसा ही एक मुजाहरा गुज़श्ता हफ्ते उस वक्त किया गया जब सऊदी सिक्योरिटी फोर्स की फायरिंग में शहीद होने वाले एक नौजवान के जुलूस जनाजा में शरीक लोग मशरक़ी सूबे अवामिया के शहर कतीफ की सड़कों पर निकल आए। उन्होंने आले सऊद खानदान के खिलाफ नारे लगाए। मुजाहरीन ने शाही हुकूमत को सरगर्म नौजवान सियासी कारकुन अली अल-क़दहानी के कत्ल का जिम्मेदार करार देते हुए पुरअमन मुजाहरीन के खिलाफ क्रैकडाउन फौरी तौर पर बंद करने का मुतालबा किया। कहा जा रहा है कि मस्कूरा नौजवान उस वक्त शदीद जख्मी हो गया था जब सऊदी सिक्योरिटी अहलकारों ने कतीफ शहर में सरकर्दा आलम दीन आयतुल्ला शेख निमर बाकर अन-निमर की रहाई के लिए होने वाले पुरअमन मुजाहरे में शरीक लोगों पर फायरिंग कर दी थी। आयतुल्ला शेख निमर बाकर अन-निमर का शुमार सऊदी अरब के सरकर्दा शिया रहनुमाओं में होता है और वो अपने खुतबात में आले सऊद खानदान की मुतासिबाना पॉलिसियों पर खुलकर नुक्ताचीनी करते रहे हैं। सन 2012 में उन्होंने अपनी एक शोला बयान तकरीर में आवाम से अपील की थी कि वो मुल्क में जारी इम्तियाजी सलूक, समाजी नाइंसाफियों और इंसानी हकूक की पामाली पर सदाए एहतजाज बुलंद करें। उनकी इस तकरीर के बाद सऊदी अरब के मशरक़ी शहरों में मुजाहिरों का न थमने वाला सिलसिला शुरू हो गया था और उसका दायरा दारुल हुकूमत रियाज तक फैलता जा रहा था। सऊदी सिक्योरिटी अहलकारों ने जुलाई सन 2012 में आयतुल्ला शेख निमर बाकर अन-निमर को कातिलाना हमले में शहीद करने की भी कोशिश की थी, ताहम उस कोशिश में नाकामी के बाद उन्हें जख्मी हालत में गिरफ्तार कर लिया गया था। गुज़श्ता साल से सऊदी अरब की एक नुमाइशी अदालत आयतुल्ला निमर बाकर निमर के खिलाफ मुकदमे की समाअत कर रही है और उन पर मुल्क से गद्दारी और अवाम को शाही हुकूमत के खिलाफ उकसाने जैसे इल्जामात आयद किए गए हैं। हाल ही में मस्कूरा कोर्ट ने उन्हें मौत की सजा भी सुनाई है, ताहम अवामी रद्देअमल के खौफ से सऊदी हुकूमत ने इस फैसले में अमल दरामद को मुअख्खर कर दिया है। आयतुल्ला निमर बाकर निमर को सजाए मौत सुनाए जाने के बाद से मशरक़ी सऊदी अरब में शाही हुकूमत के खिलाफ एहतजाज और मुजाहरों में एक बार फिर शिद्दत पैदा हो गई है और आयतुल्ला की रिहाई का मुतालबा जोर पकड़ता जा रहा है। सऊदी अरब के तेल से मालामाल इलाकों में शिया मुसलमानों की अक्सरियत है, लेकिन उन्हें हुकूमत की जानिब से सियासी, समाजी और मजहबी सतह पर इंतहाई दर्जे के इम्तियाजी सलूक का सामना है। سعودی عرب کے مشرقی علاقوں میں سن 2011 سے پرامن مظاہرے کیے جاتے رہے ہیں اور لوگ ملک میں سیاسی اصلاحات کے نفاذ اور امتیازی سلوک کے خاتمے کا مطالبہ کر رہے ہیں۔ 3 سال سے جاری مظاہروں کے دوران سعودی سیکیورٹی فورس کی فائرنگ اور تشدد کے نتیجے میں 2 درجن سے زائد افراد شہید اور سینکڑوں زخمی ہو چکے ہیں، جبکہ بڑی تعداد میں سیاسی کارکنوں اور انسانی حقوق کے لیے آواز اٹھانے والے دیگر لوگوں کو جیلوں میں بند کر دیا گیا ہے۔ ہیومن رائٹس واچ سمیت انسانی حقوق کی متعدد عالمی تنظیموں نے سعودی حکومت کے رویے پر کڑی نکتہ چینی کرتے ہوئے سیاسی کارکنوں کے خلاف کریک ڈاؤن فوری طور پر بند کرنے کا مطالبہ کیا ہے۔ ہیومن رائٹس واچ نے گزشتہ نومبر میں انسانی حقوق کونسل میں سعودی عرب کی رکنیت پر بھی سخت اعتراض کیا تھا۔
ناظرین، تقریباً 3.5 سال قبل جب علاقے کے مختلف ملکوں میں اسلامی بیداری کی تحریک شروع ہوئی تو دیگر ملکوں کے عوام کی طرح سعودی عرب میں بھی عوام نے اپنے حقوق کا مطالبہ شروع کیا۔ خاص طور پر سعودی عرب کے مشرقی علاقوں کے عوام نے اپنے جمہوری اور بنیادی ترین انسانی حقوق کے لیے تحریک شروع کی، جس کو آل سعود کی حکومت نے انتہائی درندگی کے ساتھ کچلنے کی کوشش کی، جس میں درجنوں افراد شہید اور سینکڑوں زخمی ہوئے اور ہزاروں افراد کو گرفتار کر کے جیلوں میں بند کر دیا گیا۔ اور دنیا میں کہیں سے بھی سعودی عرب کے مظلوم عوام کی حمایت میں کوئی آواز نہیں اٹھی۔ اس کے باوجود یہ تحریک آج بھی زندہ ہے۔ چنانچہ گزشتہ دنوں ایک نوجوان شہید کے جنازے کا جلوس آل سعود کے خلاف مظاہروں میں تبدیل ہو گیا۔ مظاہرین نے آل سعود کی مذمت کرتے ہوئے جیلوں سے تمام حریت پسند رہنماؤں کی فوری رہائی، خاص طور پر معروف عالم دین آیت اللہ شیخ باقر نمر کی فوری رہائی کا مطالبہ کیا۔ گزشتہ ہفتے منگل کی رات شہر القطیف میں نوجوان شہید کے جنازے میں شریک لوگوں نے آل سعود کی آمریت کے خلاف نعرے لگائے اور اپنے بنیادی حقوق کی بحالی تک تحریک جاری رکھنے کا مطالبہ کیا۔ القطیف کا یہ نوجوان جمعہ 26 ستمبر کو ہونے والے ایک مظاہرے پر پولیس اور سعودی سیکیورٹی اہلکاروں کے حملے میں زخمی ہو گیا تھا اور منگل 30 ستمبر کو زخموں کی شدت کے باعث شہید ہو گیا۔ سعودی عرب میں سخت سنسر کی وجہ سے آیت اللہ باقر نمر اور دیگر حریت پسند مذہبی اور سیاسی رہنماؤں کے بارے میں کوئی صحیح اطلاع نہیں ہے کہ وہ کس حال میں ہے۔ بہرحال، ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے حصہ لیں گے برے صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قیصر امام۔ دہلی اسٹوڈیو سے پروگرام میں شریک ہوں گے ہندوستان کے ممتاز صحافی اور سینئر تجزیہ نگار پروفیسر ظفر آغا، اور اسلام آباد سے پروگرام میں شریک کیا جائے گا پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار عمر ریاض عباسی کو۔ گفتگو کا آغاز کر رہے ہیں ڈاکٹر قیصر امام سے، جو ہمارے لندن اسٹوڈیو میں موجود ہیں۔ قیصر امام صاحب، السلام علیکم۔
السلام
جناب۔ مشرق وسطی اور شمالی افریقہ میں اسلامی بیداری کی تحریک شروع ہونے کے ساتھ ہی سعودی عرب کے عوام نے بھی اپنے بنیادی حقوق کے مطالبات شروع کیے۔ خاص طور پر مشرقی علاقوں کے عوام نے جمہوری اور انسانی حقوق کی بحالی کے لیے تحریک شروع کی۔ تقریباً 3.5 سال سے یہ تحریک جاری ہے۔ اس سلسلے میں بہت کم لوگ واقف ہوں گے کہ سعودی عرب کے مشرقی علاقوں کے عوام کے بنیادی مسائل کیا ہیں اور انہوں نے یہ تحریک کیوں شروع کی ہے۔ آپ اس سلسلے میں کچھ روشنی ڈالیں گے؟
دیکھیں، سعودی عرب میں جو موجودہ حکمران ہیں ان کی اگر آپ تاریخ پر اگر ذرا نظر ڈالیں تو جب وہ لوگ حکمران نہیں تھے، 100 سال پہلے کی بات ہے، اس وقت بھی یہ لوگ مسلک کی بنا پر دوسرے لوگوں کو قتل کیا کرتے تھے۔ یہ سلسلہ جو ہے یہ انہوں نے ہمیشہ جاری رکھا۔ بہت دیر کے بعد پہلی جنگ عظیم کے دوران جب روزویلٹ نے ملاقات کی ان کے بادشاہ سے، تو اس وقت اس میں کچھ کمی آئی، لیکن صرف کمی آئی، یہ سلسلہ بند نہیں کیا گیا۔ مسلک کی بنیاد پر قتل کرنے کا ان کا جو رواج ہے وہ پرانا ہے اور اب تک جاری ہے۔ یہ ہمیشہ سے، میرا خیال ہے جب تک یہ حکمران رہیں گے یہ اس وقت تک جاری رہے گا۔ میرے خیال میں یہ جو طریقہ کار ہے ان کا مسلک کی بنیاد پر قتل کرنے کا، اس کی وجہ سے دوسرے معاملات جو ہیں سیاسی، جب ظاہر ہے قتل نہیں اگر کیا جا سکتا تو دوسرے لوگوں کو اور طریقوں سے تنگ کیا جا سکتا ہے، ان کے سیاسی حقوق، ان کے تجارتی حقوق اور ان کے دوسرے جو سماجی حقوق ہوتے ہیں ان کو بھی ملیا میٹ کیا جاتا ہے، ان کو ان سے محروم کیا جاتا ہے، اور یہ سلسلہ جو ہے وہ طویل عرصے سے جاری ہے اور میں سمجھتا ہوں کہ اس وقت تک رہے گا جب تک یہ خاندان جو ہے یہ وہاں حکمران رہے گا۔ میرے خیال میں اس بات سے اب کوئی ان سے توقع کرنا کہ یہ اس سلسلے کو بند کر دیں گے یہ ایسا نہیں ہوگا، کیونکہ ان کا مسلک ہی اس نوعیت کا ہے کہ دوسروں کو قتل کرنا وہ واجب سمجھتے ہیں۔
بہت بہت شکریہ ڈاکٹر قیصر امام صاحب۔ اور ناظرین چلتے ہیں دہلی اسٹوڈیو، جہاں ہندوستان کے سینئر صحافی اور ممتاز تجزیہ نگار پروفیسر ظفر آغا صاحب موجود ہیں۔ ظفر آغا صاحب السلام علیکم۔ جناب، سعودی عرب کے مشرقی علاقوں میں تقریباً 3.5 سال سے وہاں کے مظلوم عوام کی تحریک جاری ہے، اس تحریک میں اب تک بہت سے لوگ شہید ہو چکے ہیں، سینکڑوں زخمی ہوئے ہیں، ہزاروں حریت پسند رہنماؤں کو گرفتار کر کے جیلوں میں بند کیا جا چکا ہے، جہاں وہ قید و بند کی صحبتیں برداشت کر رہے ہیں، انواع و اقسام کی اذائیں انہیں دی جا رہی ہیں۔ تو سعودی عرب کے مشرقی علاقوں کے عوام کی اس انقلابی تحریک کے بارے میں آپ کا تجزیہ کیا ہے؟ یہ تحریک ثمر بخش ہونے کے اس کے کتنے امکانات پائے جاتے ہیں؟
دیکھیے، سب سے پہلے تو میں ایک اپنے نام کے تعلق سے کریکشن کر دوں، آپ نے مجھے پروفیسر کہہ کے ایڈریس کیا، میں پروفیسر نہیں ہوں، میں صحافی ہوں، جرنلسٹ ہوں۔ جہاں تک آپ کے سوال کا تعلق ہے، اس سلسلے میں یہ بات واضح ہے کہ مشرقی علاقہ جس کا ذکر یہاں ہو رہا ہے، جہاں عرب اسپرنگ کے وقت سے بہت زبردست احتجاج سعودی حکومت کے خلاف جاری ہے، اس علاقے میں جیسا ابھی آپ کے پروگرام میں بھی کہا گیا اور دنیا اس بات سے واقف ہے کہ اس علاقے کی دو بڑی اہم باتیں ہیں۔ ایک، یہ سعودی عربیہ کا جو آئل ریسورس ہے، جس نے سعودی عربیہ کو ایک انٹرنیشنل صورتحال دے امپورٹنس دے رکھی ہے، وہ سعودی آئل سب سے زیادہ اسی خطے میں پایا جاتا ہے۔ دوسری اہم بات اس علاقے کی جو ہے مشرقی سعودی عربیہ کی، وہ یہ ہے کہ اس علاقے میں دمام ہے، قطیف ہے، یہ شہر ہیں، اس کی بڑی آبادی شیعہ مسلک سے تعلق رکھتی ہے، اور جیسا ابھی لندن میں بیٹھے آپ کے ایکسپرٹ فرما رہے تھے کہ وہاں سعودی عرب ایک وہابی اسٹیٹ ہے اور وہ شیعوں کو مسلمان ہی تصور نہیں کرتی، اس مسلک کے اعتبار سے وہ مسلمان نہیں ہے، اور اس وجہ سے ان کو وہاں کسی قسم کے، یوں تو پوری سعودی سوسائٹی میں کسی بھی قسم کے ہیومن رائٹس کا تصور نہیں ہے، لیکن جہاں تک شیعوں کا تعلق ہے، اس مسلک سے تعلق رکھنے والوں کے لیے کسی قسم کے کوئی حقوق وہاں ان کو حاصل نہیں ہے۔ حد یہ ہے کہ ابھی حال تک ان کے ہاں حکومت میں کسی قسم کا شیعہ ریپرزنٹیشن ممکن ہی نہیں تھا۔
جی،
شیعوں کو اپنے مذہبی عقائد کے کو ادا کرنے کی کوئی اجازت نہیں تھی، کسی قسم کے سیاسی حق ہو یا سماجی حقوق یا جیسا انہوں نے فرمایا تجارتوں کے حقوق، ہر چیز سے وہ محروم تھے۔ تو اب ایک تو آپ پورے سعودی سوسائٹی کی آگ کے اوپر اگر نگاہ ڈالیں تو وہاں ہیومن رائٹس کا کوئی تصور ہی نہیں، پھر اس کے بعد اگر آپ ایسے ماحول میں شیعہ مسلک کے افراد اور اقوام کے قوم پر نگاہ ڈالیں تو آپ کو یہ سمجھ میں آئے گا کہ وہ کس قدر بدترین حالات میں جی رہے ہیں۔ چنانچہ جیسا آپ نے کہا کہ جب عرب اسپرنگ شروع ہوئی مصر، تونس اور دوسرے تمام ملکوں میں، تو پوری عرب سوسائٹی میں ایک ریولٹ پیدا ہوا ڈکٹیٹرشپ کے خلاف، اور سعودی عرب میں بھی وہ اس کے اثرات پائے گئے، اور سب سے زیادہ اثرات اسی علاقے میں ہوئے، کیونکہ سب سے زیادہ ظلم اور استبداد اور ہر قسم کی ہیومن رائٹس ڈینائل کا جو تھا وہ اس مشرقی سعودی حصے میں تھا۔ چنانچہ یہ بالکل بھڑک اٹھا، और यहाँ वायलेंट प्रोटेस्ट हुए, और जैसा ज़्यादातर अरब सोसाइटीज़ में रहा, वहाँ में होता रहा, ईरान, बल्कि ईरान में भी हुआ और दूसरी जगहों पे भी देखने को मिला, कि इन इन प्रोटेस्ट ने एक रिलीजियस शक्ल इख्तियार की और उसकी लीडरशिप रिलीजियस क़यादत के हाथों में आई। चुनांचे इस इलाके में इनकी इनकी यहाँ की लीडरशिप आयतुल्ला नेमर अल बाकर के हाथों में आई, और उन्होंने कॉल दी न सिर्फ शिया हजरात को बल्कि पूरी सऊदी सोसाइटी को कि वो ना बेइंसाफी के खिलाफ, जुल्म के खिलाफ और हर किस्म के ह्यूमन राइट्स वायलेशन के खिलाफ उन्होंने ये आवाज़ बुलंद की, ये नारा दिया कि अब वक्त है कि लोग खड़े हो जाएं। चुनांचे उनकी आवाज़ के ऊपर असर हुआ, पूरे सऊदी अरब में असर हुआ और सबसे ज़्यादा मशरक़ी सऊदी अरब में लोग निकल के आए, और जैसा आपने अभी फरमाया कि उनको कैद न सिर्फ कैद कर दिया गया है बल्कि सजाए मौत भी दे दी गई है, कुछ ही प्रेशर की वजह से अभी तक उनको, जहाँ तक खबरें हैं, कितनी मुस्तैद हैं ये नहीं कहा जा सकता, लेकिन ये अभी जहाँ तक जो जो खबरें हैं, आयतुल्ला को अभी कत्ल या उनको मौत की सज़ा दी नहीं गई है, लेकिन उनके उनके नाम पर मूवमेंट, ये मूवमेंट जो है वो जारी है। पिछले हफ्ते आज ही के रोज़ यानी मंगल के रोज़ हजार सैकड़ों लोग फिर सड़कों पर निकल आए और उन्होंने उन्होंने ये डिमांड किया कि आयतुल्ला को रिहा किया जाए, उनको आज़ाद किया जाए और मशरक़ इलाके में जो तरह तरह के मजालिम हैं वो ख़त्म किए जाएँ। ये तो है सूरत हाल। इस सूरत हाल में को काबू अभी तक सऊदी हुकूमत नहीं कर पाई है। तरह तरह के जुल्म जारी हैं। आपने जैसा कहा कि दर्जनों अफराद मर चुके हैं, कम से कम दो अफराद की मौत हो चुकी है, अभी पिछले हफ्ते एक बच्चा मारा गया, और सैकड़ों अफराद जेल में भेज दिए गए, और वहाँ सऊदी सोसाइटी में जो एक बार जेल जाता है तो वो उसका वापस आना कम बेश नामुमकिन होता है। सैकड़ों लोग जेलों में भेज दिए गए, इसके बावजूद लोग एहतजाज रुके नहीं हैं और एहतजाज जारी हैं। ये किस हद तक कामयाब होगा, आपने जैसा फरमाया कि जहाँ तक ये सवाल है ये कहना अभी मुमकिन है नहीं है, क्योंकि इसमें दो पहलू हैं। एक पहलू ये है कि जब तक मुत्तहिदा तौर के ऊपर सऊदी समाज में, जैसे ईरान में हुआ, बादशाह को हटाने के लिए तमाम लोग निकल पड़े, या तूनिस में कामयाबी हासिल हुई, या मिस्र में कामयाबी हासिल हुई थी अवाम को, कि मुत्तहिदा तौर के ऊपर तमाम किसी भी मसलक के लोग रहे हों वो सड़कों पर निकल पड़े और उन्होंने डिक्टेटरशिप के ख़िलाफ़, जुल्म के ख़िलाफ़, इस्तेबदाद के ख़िलाफ़, ह्यूमन राइट्स वायलेशन के ख़िलाफ़ एहतजाज करके मुनज़्ज़म तरीक़े से हुकूमत को इस बात पर मजबूर कर दिया कि वो घुटना टेकने पर मजबूर हो गई। लेकिन सऊदी सोसाइटी में जो प्रॉब्लम है वो ये है कि वहाँ इतने बरसों से जिस किस्म का निज़ाम रहा है उस निज़ाम ने शियों के ख़िलाफ़ बड़ी नफ़रत पैदा कर दी गई है, कूट कूट के वो नफ़रत उसके समाज में और सियासत में भर दी गई है। चुनांचे जब शिया प्रोटेस्ट करते हैं तो गैर शिया मसलक में ये ख्याल पैदा होता है कि ये हमारे मुल्क को डिस्टेबलाइज करने की कोशिश कर रहे हैं, इसको उसमें अदम इस्तेहकाम पैदा कर रहे हैं, ये ईरानी एजेंट हैं, ये भी कहा जाता है उनके बारे में, ये बहुत प्रोपेगेंडा बहुत ज़बरदस्त तरीके से किया जाता है तमाम अरब में। फिर आप जैसा वाकिफ़ हैं कि पिछले कुछ बरसों से जब से सीरिया का मामला बढ़ा है और शिद्दत पर रहा है, सीरिया में बगावत का मामला, तब से पूरी अरब सोसाइटी में शियों के ख़िलाफ़ एक नफ़रत को फैलाया जा रहा है, बहुत तेज़ी से बढ़ाया जा रहा है। इन हालात में अकेले शिया मसलक को के लोगों का कामयाब हो पाना मुमकिन, किस हद तक मुमकिन है ये कहना मुश्किल है। तो इस एतबार से मैं समझता हूँ कि मशरक़ी सऊदी अरब में जो ज़ुल्म और इस्तेबदाद और इंसाफ के ख़िलाफ़ और इंसाफ के लिए जो जद्दोजहद चल रही है वो बहुत मुश्किल जद्दोजहद है, उसमें बड़े इम्तिहानात से उसको गुजरना होगा, तब कहीं जाके उसमें कामयाबी हासिल हो सकती है, और ये कामयाबी तभी मुमकिन है जब गैर शिया मसलक के लोगों को भी ये बात समझ में आए कि ये जो जद्दोजहद है वो तमाम सऊदी सोसाइटी की जद्दोजहद है, किसी ये आज़ादी की जद्दोजहद है, ये ह्यूमन राइट्स की जद्दोजहद है, इसकी किसी एक खास मसलक की जद्दोजहद नहीं है, तभी मैं समझता हूँ। और जब ये यूनिटी पैदा हो जाएगी और एक प्लेटफॉर्म बन जाएगा तो तभी जाके मशरिक सऊदी अरब की इस जद्दोजहद को और ये जो मूवमेंट वहाँ चल रहा है इस वक्त उसको कामयाबी मिलेगी उससे पहले। लेकिन एक बात मैं अर्ज कर दूं कि इस जद्दोजहद को अब दबा पाना, खत्म कर देना या कुचल देना सऊदी हुक्मरानों के बस की बात नहीं रह गई।
बहुत बहुत शुक्रिया जफर आगा साहब। कैसर इमाम साहब, आपने जफर आगा साहब की गुफ्तगू सुनी, ये सही है कि सऊदी अरब के मशरक़ी इलाकों में जहाँ इस वक्त तहरीक पूरी शिद्दत के साथ जारी है, शिया आबादी है, शिया मसलक के लोग यहाँ रहते हैं, लेकिन बेचैनी पूरे सऊदी अरब में पाई जाती है, नाराज़गी आले सऊद के ख़िलाफ़ पूरे सऊदी अरब में पाई जाती है। चुनांचे 3-3.5 साल कबल जब सऊदी अरब के मशरक़ी इलाकों के आवाम ने अपनी तहरीक शुरू की तो कुछ ही दिन के बाद आपको याद होगा कि सऊदी अरब के दीगर इलाकों के आवाम ने भी मुजाहरे शुरू कर दिए थे, हत्ता जद्दे में मुजाहरे हुए थे, रियाज के आसपास तक मुजाहरे पहुंच गए थे, मक्के और मदीने में भी मुजाहरे हुए थे। तो क्या आप ये नहीं समझते हैं कि पूरे सऊदी अरब के आवाम, उनके अंदर आमादगी पाई जाती है इनकलाबी तहरीक चलाने के लिए, सिर्फ मुंतजर हैं वो किसी क़्यादत के, क़्यादत का फुकदान है, कोई मुल्क गिर क़्यादत अगर उनको मिल जाए तो शायद पूरा सऊदी अरब आले सऊद के खिलाफ उठ खड़ा हो, क्या कहेंगे आप इस बारे में?
देखें, ये जैसा कि मैंने पहले भी अर्ज किया था कि ये जो खानदान है इसका एक जो, इसने जो सियासी निज़ाम दिया हुआ अपने मुल्क को वो ऐसा नहीं है जो आज की दुनिया में, मुतमद्दन दुनिया में जो तरक्की याफ्ता दुनिया है उसमें इस किस्म के निज़ाम को कोई अहमियत हासिल नहीं है। इसलिए ये सफाकाना निज़ाम है, इसमें लोगों के जो समाजी और दूसरे सियासी हकूक होते हैं वो बिल्कुल ख़त्म कर दिए जाते हैं। और जाहिर है जहाँ ये जुल्म होगा, सियासी लिहाज से होगा, अखलाकी लिहाज से होगा, तजारती समाजी लिहाज से, जहाँ भी ये जुल्म होगा उसके खिलाफ बगावत ज़रूर होगी, उसके खिलाफ आवाज़ ज़रूर उठेगी। ये एक कुदरती अमर है, ये ऐसी चीज़ है जो खुद ब खुद वजूद में आ जाती है। और जाहिर है कि जब इस किस्म के हालात पैदा हो जाते हैं, जब ये जुल्म जो है ये बढ़ जाता है, इसके खिलाफ आवाज़ भी बढ़ जाती है। और जब आवाज़ बढ़ जाती है तो ज़रूरत होती है कि जिन लोगों ने ये आवाज़ उठाई है वो किसी तरह से मुनज़्ज़म हो सकें। अगरचे ये बात बिल्कुल सही है कि सऊदी अरब के वो लोग जो इन हकूक़ से यकसर महरूम हैं वो अपनी आवाज़ तो बुलंद करते रहते हैं लेकिन वो मुनज़्ज़म नहीं है, उनमें तंजीम नहीं है और उनकी कोई ऐसी सियासी जमात नहीं है जो जमाती सतह पर इस किस्म का कोई काम कर सके। जाहिर है इसके लिए एक सही किस्म की क़यादत की ज़रूरत होती है, जिसके लिए सही किस्म का लाहा अमल ज़रूरी होता है और उस पर अमल करने के लिए और अमल करवाने के लिए ऐसे लोगों की ज़रूरत होती है जो इन मामलात को समझते हैं। अवाम जो हैं वो इन मामलात को पूरी तरह से नहीं समझते। जाहिर है कि अगर सऊदी अरब में इस फरसूदा किस्म के निज़ाम के खिलाफ कोई ऐसी क़्यादत सामने आ जाए जो इन मामलात को समझती भी हो और दुनिया के दूसरे निज़ाम जो हैं उन पर भी उसकी नज़र हो, तो मैं समझता हूँ कि कामयाबी का इम्कान जो है वो मौजूद है। लेकिन बज़ाहिर इस वक्त जो हालात हैं वो ऐसे हैं कि सऊदी अरब में ये जो जुल्म व सितम है इसके जारी रहने के काफ़ी देर तक इम्कानात हैं।
बहुत बहुत शुक्रिया। और नाज़रीन, यहाँ एक ब्रेक लेंगे और उसके बाद गुफ्तगू जारी रखेंगे। जी नाज़रीन, सऊदी अरब के बारे में गुफ्तगू हो रही है और जैसा कि कैसर इमाम साहब ने कहा कि फ़िलहाल सऊदी अरब में जुल्म व सितम का सिलसिला तादेर जारी रहने के इम्कानात नज़र आ रहे हैं। जुल्म मुमकिन है कि काफ़ी अरसे तक जारी रहे लेकिन नाबूदी उसका मुकद्दर होता है, जुल्म कभी बाकी नहीं रह सकता है। जफर आगा साहब, क्या कहेंगे आप इस बारे में? सऊदी अरब के मौजूदा हालात में जुल्म व सितम का सिलसिला कितने अरसे तक जारी रहेगा?
देखिए, ये कह पाना, इसका मैंने पहले ही अर्ज किया कि कह पाना बहुत डेफिनेट, जिसको कहा जाता है अंग्रेजी में, कोई कोई डेफिनेट जवाब इसका दे पाना मुश्किल बात है। लेकिन जो खबरें मौसूल हो रही हैं, جس طرح سے جیسا آپ نے فرمایا کہ یہ نہیں ہے کہ محض مشرقی سعودی عرب میں ہی یہ اس قسم کا احتجاج رہا ہو, جدہ حد یہ ہے کہ پروٹیسٹ خود ذاتی سطح پہ ریاض میں بھی پہنچ چکا ہے. مثلا آپ کو یہ بات واقف ہوگی کہ ایک عورت نے ہوگی وہاں, آپ واقف ہیں کہ عورتیں ڈرائیو نہیں کر سکتی, کار نہیں چلا سکتی. ایک عورت نے ریاض میں گاڑی چلائی اور حکومت کے حکم کے باوجود قانون توڑا اور اپنا ویڈیو بنا کر اس کو فیس بک کے اوپر اپلوڈ کیا. تو یہ بے چینی جس جو ہے وہ پورے سعودی سماج میں چھلک رہی ہے, اور یہ پارا کسی وقت بھی چھلک سکتا ہے, اس بات سے انکار نہیں کیا جا سکتا. اس کو طرح طرح سے روکنے کی کوشش کی جا رہی ہے. مثلا جیسا میں نے پہلے عرض کیا تھا, معاف کیجیے گا, مثلا شیعہ سنی نفاق پیدا کر کے ایران اور سعودی عرب کو کی کھائی کو پیدا کر کے طرح طرح کی کوششیں کی جا رہی ہیں. لیکن جو حضرات سعودی معاشرے پر اور سعودی سیاست کے اوپر نگاہ رکھتے ہیں, ان کا یہ کہنا ہے کہ موجودہ بادشاہ جو ہیں ان کے انتقال کے بعد سعودی سماج میں یہ جو بے چینی ہے, وہ اس بے چینی کو روک پانا ذرا آسان نہیں ہوگا وہاں کے نظام کے لیے, کیونکہ ان کی ابھی بھی عزت ہے, ان سے لوگ ابھی بھی متاثر ہیں. اس کے بعد کا جو سلسلہ ہے, شاہی سلسلہ جو ہے, اور شاہی خاندان میں جس قسم کے حالات خود پائے جاتے ہیں, اس کے مد نظر لوگوں کا یہ خیال ہے کہ موجودہ حکمران کے بعد سعودی سماج میں ایک بہت بڑا خلفشار پیدا ہونے کی امید ہے. اور وہ خلفشار میں سمجھتا ہوں کہ جب پیدا ہوگا تو اس میں یہ جو نظام کی طرف سے شیعہ سنی, شیعہ وہابی, وہابی سنی, اور ایران عجم, عرب اور عجم, اور یہ اس طرح طرح تھا کہ جو ڈیویزف ٹیکٹکس کا استعمال ہو رہا ہے, وہ میں سمجھتا ہوں کہ ناکام ہو سکتی ہے, اور اس کے ناکام ہونے کے آثار ہیں, اور اس میں کوئی بہت بڑا وقت نہیں لگنا چاہیے, چونکہ موجودہ حکمراں کی عمر بہت ہو چکی ہے, وہ علیل رہتے ہیں. اس کے بعد وہاں کے سکسیشن میں بھی پرابلم کے آثار بتائے جاتے ہیں, اور تو اس اعتبار سے وہاں سعودی عورتیں ہوں, سعودی مرد ہوں, سعودی سوسائٹی میں خلفشار بے انتہا ہے. جس قسم کا کہ ظلم اور استبداد پایا جاتا ہے سعودی معاشرے میں, اس کے خلاف پارا چھلکنے کو تیار ہے, اور کسی وقت بھی یہ پارا چھلک سکتا ہے. اور جس وقت یہ پارا چھلکے گا تو جیسا میں نے ابھی عرض کیا تھا کہ تونس کی طرح اور مصر کی طرح سڑکوں کے اوپر لاکھوں کی تعداد میں, ہزاروں کی تعداد میں, وہ کسی بھی مسلک کو, کسی بھی فرقے کے لوگ ہوں, وہ شہنشاہیت کے, سعودی شاہی نظام کے خلاف نعرے لگاتے نظر آئیں گے. لیکن اس میں جو ایک پرابلم ابھی بھی دکھائی دے رہی ہے, جیسا لندن میں بیٹھے ہوئے ایکسپرٹ نے فرمایا جی, وہ یہ پرابلم یہ ہے کہ اور آپ نے بھی کہا کہ لیڈرشپ کا فقدان دکھائی دیتا ہے کسی بھی موومنٹ کے لیے, کسی بھی تحریک کے لیے. اور دو چیزیں بہت ضروری ہوتی ہیں, ایک سینٹرلائز لیڈرشپ, دوسرا تنظیم. یہ دونوں چیزوں کی کمی تمام عرب ملکوں میں پائی جاتی ہے, چونکہ وہاں کا نظام ایسا ہے کہ جس میں پالیٹکس اور پولیٹیکل کلچر کی کہیں کوئی اسپیس ہی نہیں ہے, جس کی بنا کے اوپر وہاں کوئی پولیٹیکل پارٹیز کا رواج نہیں ہے, اور کوئی لیڈرشپ اس لیے نہیں مچ کر پاتی کہ اگر کوئی کھڑا بھی ہوتا ہے آیت اللہ باقر کی طرح, جیسے نعمار الباقر کی طرح, جیسے کہ ان کو فوراً جیل بھیج دیا گیا اور قتل کے اور ان کو موت کی سزا کا اعلان کر دیا, اس کلچر میں لیڈر کا پنپ پانا بھی ممکن ہوتا ہے. لہذا مشکلیں بہت ہیں, لیکن جیسا آپ فرما رہے تھے کہ یہ ایک سائیکل ہے تاریخ کا, کہ جس میں ظلم جب اپنے عروج پر پہنچتا ہے تو اس کے خلاف خود ایک انصاف کے چشمے پھوٹ پڑتے ہیں, اور وہ چشمے اب لگتا ہے کہ سعودی عرب میں پھوٹا چاہتے ہیں. اس لیے میں یہ نہیں سمجھتا کہ سعودی سماج میں جو اس وقت بے چینی مشرقی سعودی عرب میں پائی جا رہی ہے, وہ محض مشرقی سعودی عرب تک محدود رہے گی. اس کا دائرہ آہستہ آہستہ بڑھنا ہے, اور ایک دن وہ یہ آنا ہے دیر سویر کہ جب یہ آل سعود خاندان اٹھا کر اسی طرح پھینک دیا جائے گا جیسے تاریخ میں زار حکومت پھینک دی گئی یا فرانس میں بادشاہت ختم ہوئی اور یا یورپ میں تمام بادشاہوں کو سولی پر چڑھا دیا گیا. یہ ہونا ہے, تاریخ کا تقاضا ہے, اور اس میں ایک تھوڑی دیر ہو سکتی ہے لیکن اب بہت دیر ممکن نہیں.
جی قیصر امام صاحب, 3.5 سال سے بحرین کے عوام کی طرح سعودی عرب کے مشرقی علاقوں کے عوام نے بھی اپنی تحریک, عالمی برادری, بین الاقوامی میڈیا اور بین الاقوامی اداروں کی تمام تر بے توجہی, بے التفاتی کے باوجود انہوں نے جاری رکھی ہے. آل سعود کا ظلم, بین الاقوامی اداروں کی خاموشی اور نام نہاد عالمی برادری کا سکوت, کہ دنیا نے سعودی عرب کے مشرقی علاقوں کے عوام کو اپنی زبانی اور اخلاقی حمایت کا حقدار بھی نہیں سمجھا. کیوں؟
دیکھیں, آغا صاحب نے بہت اچھے طریقے سے یہ بیان فرمایا ہے کہ جب ظلم بڑھ جاتا ہے تو اس کے خلاف آواز بھی بلند ہوتی ہے, اور ان کا یہ خیال بالکل صحیح ہے کہ سعودی خاندان جو ہے وہ جو شاہی خاندان ہے وہ ایک ایسی نہج پہ پہنچا ہوا ہے جہاں خاندان کے اندر خلفشار کا موجود ہونا بالکل سامنے نظر آ رہا ہے. بادشاہ جو ہے وہ اپنی ایج کے اس گروپ میں ہے جہاں وہ کہتے ہیں کہ کسی وقت بھی ان کے ساتھ کچھ ہو سکتا ہے, اور جو جانشین ہیں وہ بھی 78 سال سے کم عمر کے نہیں ہیں, ان کا حال بھی بہت پتلا ہے. یہ بات صحیح ہے, لیکن اس بات کو ہمیں نظر انداز نہیں کرنا چاہیے کہ دنیا کے جو سو کالڈ جمہوری ملک ہیں, میں جن کو سرمایہ دار ملک بھی آپ کہہ سکتے ہیں, یا جو دنیا کے بڑے لیڈر بنے پھرتے ہیں, ہیرو بنے پھرتے ہیں ملک, ان کے بارے میں میں یہ ضرور عرض کروں گا کہ وہ بالکل نہیں چاہتے کہ سعودی عرب میں اور اس کے آس پاس کے ملکوں میں صحیح معنوں میں کوئی ڈیموکریسی آئے, لوگوں کو حقوق ملیں, عوام کو ان کے جو حقوق سے محروم ہیں وہ حقوق ان کو لوٹائے جائیں. وہ لوگ بالکل نہیں یہ چاہتے. قطن کسی قسم کا جمہوری نظام جو ہے, عوامی نظام جو ہے, وہ ان ملکوں میں نہیں چاہتے. اور یہی حال سعودی عرب میں ایک وجہ ہے کہ جو کچھ بھی وہاں ہو رہا ہے, جہاں بھی ظلم ہوتا ہے, جس علاقے میں بھی ہوتا ہے, مشرقی علاقے میں زیادہ ہو رہا ہے, اس کے لیے آنکھیں ان لوگوں نے کیوں بند کر رکھی ہیں؟ کیونکہ ان کا مفاد اسی میں ہے کہ ان ملکوں میں لوگوں کی آواز جو ہے وہ سنائی نہ دے, ان ملکوں میں لوگوں کو وہ حقوق حاصل نہ ہوں جو ان کے اپنے ملکوں میں لوگوں کو حاصل ہیں. یہ بڑی اہم بات ہے, اور یہی وجہ ہے کہ آج تک ان ملکوں میں جو کچھ عوام کی آواز تھوڑی بہت ہوتی ہے اس پر دوسرے لوگ جو ہیں وہ اپنی آنکھیں اور اپنے کان جو ہیں وہ بند رکھتے ہیں. میں سمجھتا ہوں اس کی وجہ ان دوسرے ملکوں کے مفادات ہیں, اور دوسرے چھوٹے چھوٹے ملک ایسے ہیں جن میں مسلمان بھی شامل ہیں, ان کے مفادات بھی بڑے ملکوں کے مفادات سے جڑے ہوئے ہیں. اس لیے ان کی آواز میں اول تو اتنی جان ہی نہیں ہے, اور اگر تھوڑی بہت کوئی بات ہے بھی تو وہ اپنے مفاد کی وجہ سے خاموش رہتے ہیں. میں سمجھتا ہوں یہ مفادات کی جو جنگ ہے, یہ مفادات کی تحت جو کچھ ہو رہا ہے دنیا میں, اس کی وجہ سے اس علاقے میں ظلم جو ہے وہ برداشت کیا جا رہا ہے. اور بھی کئی علاقوں میں کئی قسم کے مظالم ہو رہے ہیں, فلسطین میں مظالم ہو رہے ہیں, کشمیر میں مظالم ہو رہے ہیں, اور لوگ جو ہیں وہ خاموش ہیں. خاموش اسی لیے ہیں کہ بڑے ملک چاہتے ہیں کہ خاموشی اختیار کی جائے, اور جہاں ان کا اپنا مفاد ہو وہاں معمولی سی بات پر بھی وہ کوئی نہ کوئی بتنگڑ کھڑا کر دیتے ہیں. اور یہ کوئی نئی بات نہیں ہے, بڑی دیر سے یہ چیز جاری ہے, اور میرا خیال ہے بڑی دیر تک جاری رہے گی.
بہت بہت شکریہ. اور ناظرین, عمر ریاض عباسی صاحب سے ہمارا رابطہ برقرار نہیں ہو سکا. ہمارے ساتھیوں نے پاکستان کے ایک اور سینئر صحافی اور ممتاز تجزیہ نگار آغا مسعود حسین صاحب سے ٹیلی فون پر رابطہ برقرار کیا ہے. آغا مسعود حسین صاحب, السلام علیکم.
السلام.
جناب, سعودی عرب کے مشرقی علاقوں میں عوام کی وحشیانہ انداز میں سرکوبی کی جا رہی ہے, انتہائی درندگی کے ساتھ ان کی آواز کو دبانے کی کوشش کی جا رہی ہے, ان کے نوجوانوں کو شہید کیا جا رہا ہے, ان کے رہنماؤں کو جیلوں میں بند کر دیا گیا ہے, اور بتایا جاتا ہے کہ سعودی عرب کی جیلوں میں سیاسی قیدیوں کی تعداد 30,000 سے زائد ہے. امریکہ اور مغربی حکومتیں جو آزادی اظہار, جمہوریت اور انسانی حقوق کا دم بھرتے نہیں تھکتی، سعودی عرب کے مظلوم عوام کے انسانی اور جمہوری حقوق کی پامالی پر خاموش کیوں ہیں؟
دیکھیے، یہ بات سمجھنے کی کوشش کرنی چاہیے کہ مغربی اخبار بہت پہلے سے لکھ رہے تھے کہ مشرقی سعودی عرب میں بیداری کی بڑی تحریک ہے، وہاں ایک لہر ہے، وہ اپنے حقوق جدوجہد کر رہے ہیں. یہ تو بہت عرصے سے واشنگٹن پوسٹ میں جو خبریں آ رہی ہیں، پیرس کا بڑا مشہور اخبار لیمون ہے، اس میں بھی یہ خبریں آ رہی تھیں. بات اصل یہ ہے کہ سعودی عرب اور امریکہ کے مابین ایک بڑے گہرے تعلقات ہیں، اور یہ تعلقات جو ہیں یہ آج کے نہیں ہیں، بلکہ یہ تو عبدالعزیز کے زمانے میں یہاں پر قابض ہوئے، تو اس زمانے سے یہ تعلقات، اس زمانے میں برطانیہ سے تعلقات تھے، پھر برطانیہ کے بعد جب امریکہ کی پوری دنیا میں تسلط قائم ہوا تو امریکہ سے یہ تعلقات ہو گئے. تو میں یہ کہہ رہا ہوں کہ یہ صورتحال سے تو لوگ واقف ہیں، لیکن سوال یہ ہے کہ اس کا تدارک کیا ہے. میں نہیں سمجھتا تھا کہ سعودی حکومت امریکہ سے، سعودی حکومت اپنے امریکہ سے تعلقات خراب کرے گی، یا وہ ہم قیدی جو جو اس وقت جیلوں میں ہیں جن کی تعداد
جی ٹیلیفون
سعودی عرب میں نہیں ہے. یہ سب
جی آغا مسعود حسین صاحب سے کچھ ٹیلیفون لائن صحیح نہیں ہے، اس میں آواز کلیئر نہیں آ رہی ہے. میں سوال کرنا چاہوں گا ظفر آغا صاحب سے. ظفر آغا صاحب، دنیا میں بہت سے ممالک ایسے ہیں جہاں انتخابات ہوتے ہیں، حکومتیں اپنے عوام کے ووٹوں سے چنی جاتی ہیں، لیکن چونکہ وہ امریکہ کے مخالف ہیں اور امریکی اہداف سے ہم آہنگ نہیں ہیں، تو امریکہ ان پر غیر جمہوری ہونے کا الزام لگاتا ہے اور ان کے جمہوریت کو، ان کے انتخابات کو جمہوری اصولوں کے منافی قرار دیتا ہے، اور یہ کہتا ہے کہ وہاں جو طریقہ ہے وہ جمہوری طریقہ نہیں ہے اور انتخابات جمہوری اصولوں کے مطابق نہیں ہیں. سعودی عرب میں تو سرے سے انتخاب ہی نہیں ہوتے. یہاں کے عوام کے مقابلے میں عامر حکومت کی حمایت کا کیا جواز ہے؟
دیکھیے، جیسا لندن کے اسٹوڈیو میں آپ کے مہمان نے فرمایا
جی
کہ سیاست دراصل زمین کی جب سیاست کتابوں سے نکل کر میدان میں آ جاتی ہے تو وہ کتابی اصولوں کے اوپر نہیں ہوتی بلکہ مفادات پر مبنی ہوتی ہے، اور مفادات کے پس منظر میں اگر مغربی دنیا بالخصوص موجودہ عالمی نظام کے مد نظر اگر سعودی امریکہ اور سعودی عرب کے رشتوں پر نگاہ ڈالے تو پورے مڈل ایسٹ میں آپ کو یہ نظر آئے گا کہ اسٹریٹجک پوائنٹ آف ویو سے امریکہ اور سعودی عربیہ کی جو ریلیشن شپ ہے یہ وہی ریلیشن شپ ہے جو سعودی عرب اور امریکہ کی ریلیشن شپ ہے، سوری سعودی عرب اور امریکہ اور اسرائیل کی ریلیشن شپ ہے. جتنے گہرے رشتے ان کے اسرائیل کے ساتھ ہیں اور کم و بیش جو رول اسرائیل مڈل ایسٹ میں، اس خطے میں، مشرق وسطی میں رول ادا کرتا ہے، وہی رول تقریباً سعودی عرب امریکہ کے مفاد کے حق میں مڈل ایسٹ میں ادا کرتا ہے. ایک تو یہ اسٹریٹجک پارٹنرشپ ہے. پھر دوسری جو اہم بات جو اسرائیل سے بھی زیادہ اہم بنا دیتا ہے سعودی عرب کو امریکہ کے لیے، وہ ہے وہاں کا تیل. آپ جانتے ہیں کہ مغربی دنیا، یہ کیپ سرمایہ دار ممالک، یہ امپیریلسٹ نیشنز جن کی قیادت امریکہ کرتا ہے، ان کو قدرتی ذخائر کی کس قدر بھوک ہے. اور پھر موجودہ نظام، موجودہ پوری انڈسٹریل تہذیب کا انحصار ہی تیل کے اوپر ہے. اب تیل کے بنا آپ تصور نہیں کر سکتے کہ آج کی دنیا کیسے چل سکتی ہے. منٹ بھر کے لیے یہ دنیا اگر تیل روک دیا جائے یا تیل نہ ہو تو یہ اس کا چلنا ممکن نہیں ہے، کیونکہ یہ پوری دنیا جو ہے انڈسٹریز کے اوپر منحصر ہے اور انڈسٹریز کا دار و مدار اس تیل کے اوپر ہے، چاہے وہ کار ہو، چاہے وہ ہوائی جہاز ہو، چاہے وہ کوئی مشین ہو یا کوئی انڈسٹری ہو یا کوئی آج کی دنیا کا انڈسٹریل دنیا کا عمل تیل کے بنا ممکن نہیں ہے. اور سعودی عرب جتنا تیل اور جن داموں کے اوپر اور جس طرح سے جن شرطوں پہ امریکہ کو
جی ظفر آغا صاحب، ڈیڑھ منٹ کا وقت رہ گیا ہے ہمارے پاس،
اس کو نہیں دے سکتا. تو ان کے یہ دو اسٹریٹجک، ڈیپلی اسٹریٹجک جو ریلیشن شپ ہے और जो डीपली कमर्शियल और रिलेशनशिप है वो अमेरिका को के इनके यहाँ किसी भी उसूल के मामले में आवाज़ उठाने से रोकती है। और यूं भी अमेरिका की ये वही अमेरिका है जिसने दुनिया में वियतनाम किया, जिसने अफगानिस्तान किया, जिसने इराक किया। तो उस दुनिया से, उस अमेरिका से ये तसव्वुर करना और ये उम्मीद करना कि वो ह्यूमन राइट्स के लिए आवाज़ उठाएगा या डेमोक्रेसी के लिए सही मानों में आवाज़ उठाएगा, इनके यहाँ डेमोक्रेसी के माने होते हैं कि इराक़ में फ़ौज भेज कर वहाँ इराक़ के तेल पर कब्ज़ा कर लिया जाए, डेमोक्रेसी आए या ना आए। ये एक ढोंग है जो मगरिब ने जिसका लिबादा पहन रखा है। और जब ऐन वक्त जब वक्त आता है इम्तिहान का तो
जी दिल्ली से राबता भी मुनक़ता हो गया है, हमारे प्रोग्राम का वक्त भी अपने अख्ताम के करीब पहुँच रहा है। बहरहाल ज़फ़र आगा साहब की गुफ्तगू भी आपने मुलाहिजा फरमाई, कैसर इमाम साहब का तजिया भी आपने मुलाहिजा फरमाया, इसमें दो राय नहीं है कि मुमकिन है कि सऊदी अरब में अभी कुछ और अरसे तक ज़ुल्म व सितम का सिलसिला जारी रहे, लेकिन एक दिन यकीनन वो ख़त्म होगा और इंशाल्लाह बहुत जल्द ज़ुल्म व सितम का ये सिलसिला ख़त्म होगा। और सऊदी अरब के बारे में आप ये देखें कि आले सऊद की हुकूमत का दावा है कि वो शाम के अवाम की हामी है और शाम के अवाम के जमहूरी हकूक के लिए बशार असद के मुखालिफीन का साथ दे रही है। कोई नहीं है जो उससे ये पूछे कि अपने अवाम के हकूक का कितना पासो लिहाज कर रही है ये हुकूमत। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। इसी के साथ अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।